ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے غزہ میں اسرائیلی جارحیت کی تحقیقات کرنے والی ٹیم کے سربراہ ریچرڈ گولڈ سٹون کی اپنی ہی رپورٹ سے پسپائی۔ اس موضوع پر گفتگو کریں گے ہم اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جناظرین، دسمبر 2008 کے آخری ایام اور جنوری 2009 کے ابتدائی ایام، اور یہ 22 دنوں پر مشتمل ایام ایسے ایام تھے کہ جس کو پوری دنیا نے اپنی آنکھوں سے دیکھا کہ ان ایام میں اسرائیل جیسی غاصب اور جارح اور وحشی حکومت نے نیتھے اور بے گناہ فلسطینیوں پر کس طرح سے مظالم ڈھائے۔ غزہ میں دنیا کے بیدار ضمیر انسانوں نے خون کے آنسو روئے، اور ایسی بربریت اور ایسی جارحیت تھی کہ جس کے لیے کسی بھی طرح کی نہ تو تحقیق کی ضرورت تھی اور نہ ہی سوچنے اور سمجھنے کی۔ یہ بربریت، یہ وحشیانہ کاروائی اور یہ جارحیت کھلے عام ہو رہی تھی اور دنیا کی آنکھوں کے سامنے ہو رہی تھی۔ مگر عالمی برادری کے مطالبے کے بعد اقوام متحدہ نے بالآخر ایک تحقیقاتی ٹیم روانہ کی ریچرڈ گولڈ اسٹون کی قیادت میں، جو جنوبی افریقہ کے سابق جج رہ چکے تھے۔ بہرحال جب یہ ٹیم غزہ پہنچی تو اسرائیل یا غاصب صہیونی حکومت نے اس ٹیم کی تحقیقات کی راہ میں بے شمار مشکلات کھڑی کی۔ تمام تر مشکلات، رکاوٹوں اور غاصب اسرائیلی حکومت کی طرف سے کی جانے والی مزاحمت کے باوجود بالآخر ایک رپورٹ تیار ہوئی جس میں غاصب اسرائیلی حکومت کو غزہ پر 22,000 جارحیت میں جنگی مجرم قرار دیا گیا۔ اسی وقت عالمی برادری نے اس بات کا مطالبہ شروع کر دیا تھا کہ اب جبکہ اس رپورٹ میں واضح طور پر اسرائیلی حکام کو جنگی جرائم کا مرتکب پایا گیا ہے تو ان پر بین الاقوامی عدالت انصاف میں مقدمہ چلایا جائے، لیکن عالمی برادری کی آواز غالباً امریکہ اور بعض مغربی حکومتوں کے زیر اثر عالمی اداروں کے ایوانوں میں دب کر رہ گئی، اور نتیجہ یہ ہوا کہ 2 روز یا 3 روز قبل اسی تحقیقاتی ٹیم کے سربراہ ریچرڈ گولڈ اسٹون نے واشنگٹن پوسٹ میں اپنے ایک مقالے میں یہ تک لکھ ڈالا کہ غزہ پر جو جارحیت ہوئی تھی اس میں اسرائیل بے گناہ ہے۔ ظاہر ہے کہ یہ ایک ایسا بیان تھا جس پر عالمی برادری ششدر رہ گئی۔ یہ بیان کیوں آیا اور ریچرڈ گولڈ اسٹون نے اپنے موقف سے پسپائی کیوں اختیار کی، اور اس کے آئندہ کیا نتائج ہو سکتے ہیں؟ اس کے علاوہ بھی اور بہت سارے سوالات ہیں جو جنم لے رہے ہیں، جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے اس پروگرام میں۔ اس کے لیے ہم نے اپنے معزز مہمانوں کو دعوت دی ہے۔ سب سے پہلے چلتے ہیں لندن اسٹوڈیو، جہاں پر موجود ہیں ممتاز دانشور اور سیاسی امور کے ماہر جناب علی جعفر زیدی صاحب۔ زیدی صاحب، السلام علیکم۔
جی وعلیکم السلام۔
زیدی صاحب، ظاہر ہے کہ سب سے پہلا سوال جو اٹھتا ہے وہ یہ کہ ریچرڈ گولڈ اسٹون نے جو ایک ٹیم کے ساتھ مل کر تحقیقات انجام دی تھی اور اپنی رپورٹ اقوام متحدہ میں پیش کی تھی، اور جس میں جنگی جرائم کا ارتکاب کرنے کا مورد الزام ٹھہرایا گیا تھا اسرائیلی حکام کو، اب انہوں نے کیوں اپنے موقف سے پسپائی اختیار کی اور اسرائیلی حکام کو انہوں نے بے گناہ کہا ہے؟
جی، وہ کیوں کہا ہے اس طرف بھی آتے ہیں۔ یہ ساؤتھ افریقہ نژاد ریچرڈ گولڈ اسٹون جیو جورسٹ، اور ان کی بڑا ہی واز اے ویری ویل ریسپیکٹڈ جورسٹ انٹرنیشنلی، और इनके इसराइल के साथ बहुत से मरासम हमेशा रहे थे, और ये चूंकि खुद यहूदी हैं इनके बारे में ये तसव्वुर था कि ज़ायनिस्ट नहीं हैं लेकिन यहूदी हैं और इनके इसराइल से मरासम हैं। और जब ये रिपोर्ट आई तो बहुत ही इम्पार्शल और ऐसे लगता था कि इन्होंने बहुत जरूरतमंदाना काम किया है, यहूदी होते हुए इन्होंने ये रिपोर्ट पेश की। और ये रिपोर्ट मैं मेरे पास ये रिपोर्ट मेरे सामने है, ये 575 सफहात पर मुश्तमिल ये रिपोर्ट है
जी।
और ये कमीशन जो कायम किया गया था इसमें चार ज्यूरिस्ट थे जिसको हेड कर रहे थे रिचर्ड गोल्डस्टोन। अब ये 27 दिसंबर 2008 को जब इसराइल ने निहत्ते इंसानों पर, मासूम इंसानों पर मजालिम ढाए, उनका कत्लेआम किया, बम्बार्डमेंट की, और ये मुसलसल ये सिलसिला जारी रहा 3 हफ्ते तक, तो जिसमें कुछ अबाउट 1400 कोई 1400 मासूम इंसान मारे गए जिसमें 400 के करीब बच्चे थे, तो इसके लिए फिर यूनाइटेड नेशन के ह्यूमन राइट्स काउंसिल ने ये कमीशन तर्तीब दिया जिसकी सरबराही रिचर्ड गोल्डस्टोन कर रहे थे। अब इस रिपोर्ट में उन्होंने, इस रिपोर्ट की तैयारी में जो वक्त लगा उस तमाम अरसे में, एक तो इस कमीशन को इसराइल ने रिजेक्ट कर दिया और इसको एक्सेप्ट नहीं किया और कहा ये कि हम इसके साथ कोऑपरेशन नहीं करेंगे, उन्होंने कोऑपरेट नहीं किया। लेकिन इस कमीशन ने इसराइल जाकर जो और शवाहदात थे जिसमें बहुत सी एनजीओ शामिल थीं, बहुत से अफराद थे जिनके इंटरव्यूज थे, और पूरी फैक्ट फाइंडिंग कमीशन था ये, उन्होंने फैक्ट्स फाइंड किए और ये रिपोर्ट 575 सफहात पर मुश्तमिल ये रिपोर्ट तैयार की। अब इस रिपोर्ट में इन्होंने इसराइल को न सिर्फ जंगी जराइम का मुजरिम करार दिया बल्कि ये वॉर अगेंस्ट ह्यूमैनिटी ऑल्सो, ये दो उन्होंने जुर्म इसराइल पर आयद किए, और इन दोनों जराइम की केस यानी इस रिपोर्ट की रोशनी में उसको मुजरिम करार देकर इस इन दो पॉइंट्स पर इंटरनेशनल कोर्ट्स में या वॉर क्राइम ट्रिब्यूनल में इस केस को जाना चाहिए था। अब ये जब इन्होंने ये वॉशिंगटन पोस्ट में संडे को इन्होंने अपना ये एक पीएड शाया करवाया है जिसको पहले इन्होंने कोशिश की न्यूयॉर्क टाइम्स में छप सके, वहां नहीं छपा, तो जो कि न्यूयॉर्क टाइम्स ने वजाहत भी दी है कि उन्होंने क्यों नहीं इसको छापा, तो वाशिंगटन पोस्ट ने इसको छापा और उसके फौरन बाद नेतन्याहू ने ये मुतालबा कर दिया कि ये जो रिपोर्ट थी ये ह्यूमन राइट्स काउंसिल से और यूनाइटेड नेशन से विड्रॉ कर ली जाए, क्योंकि जो इसके सरबराह थे कमीशन के इन्होंने इस रिपोर्ट के खिलाफ बात कर दी है। अच्छा, अभी लेकिन कल ह्यूमन राइट्स काउंसिल के जो तर्जमान हैं सीपे, मिस्टर सीपे, उन्होंने कहा है कि चेयरमैन की ये जो वाशिंगटन पोस्ट में इजहार है ये उनकी जाती राय है, बाकी जो मेंबर्स हैं उन्होंने इस पर कुछ नहीं कहा ना ही लिखा है, और यूनाइटेड नेशन इस पर कोई अमल दरामद करने नहीं जा रही अनलेस एंड अनटिल के चारों ज्यूरिस्ट जो हैं वो लिखकर उसको रीओपन करें और फिर उस पर बात शुरू हो, तो मैं नहीं समझता। और उसके लिए फिर पूरी काउंसिल को जिसके 24 या 25 मेंबर हैं उसमें से अक्सरियत चाहिए होगी, तो ये पिंडारा बॉक्स तो खुलने वाला नहीं है, लेकिन इन पर चूंकि ज़ायनिस्ट लॉबी की बेशुमार प्रेशर रहा होगा और ये रहा भी पिछले 2 साल में, जहां जहां ये जाते थे वहां पर ज़ायनिस्ट लॉबी बाहर खड़े होकर इनके खिलाफ नारे लगाते थे, इनको धमकियां भी दी जाती रही हैं और इनके खिलाफ काफी कुछ लिखा भी जाता रहा है, तो मैं समझता हूं ये काफी प्रेशर में आकर इन्होंने, ज़ायनिस्ट लॉबी का प्रेशर है या फिर इनके इतने कनेक्शन थे इसराइल के साथ कि इन द लॉन्ग रन इन्हें मालूम था कि अगर इसराइल कोऑपरेट नहीं करेगा तो उसके नतीजे में ये रिपोर्ट अगर आ भी जाए तो शायद इनका ये एक्शन इसराइल को इन द लॉन्ग रन सपोर्ट कर सके। लेकिन ساری دنیا یہ جانتی ہے کہ اسرائیل ایک ظالم ایک قاتل حکمرانوں کی اور ایک ایسی ملک ہے جہاں سے ظلم جنم لیتا ہے. مڈل ایسٹ میں ایک خنجر ہے جو پیوست کیا ہوا ہے انسانوں کے خلاف عالمی سامراج نے. یہی کیا ابھی جب 2010 میں مئی میں وہ فریڈم فلیٹا وہ جو جہاز پر لوگ گئے اور انہوں نے نیول اس کو نیول اس میں ان کے انٹری حالانکہ ان کے ایریا میں بھی وہ داخل نہیں ہوا تھا جہاز, تو انہوں نے وہاں پر ایک میسیکر کیا قتل عام کیا جس میں ٹرکی کے آلموسٹ 6 اور 7 لوگ مارے گئے. تو یہ ظلم تو وہ کرتا ہے. اب جب ظلم کرتا ہے تو اس کے نتیجے میں نہ تو وہاں کوئی دنیا جو ہے اس کو نو فلائی زون قرار دیتی ہے اسرائیل کے لیے, اور واشنگٹن اپنا پینٹاگون وہاں پر مسلسل اسلحہ بھی سپلائی کرتا ہے اور ان کی جو ہے ان کی حوصلہ افزائی بھی کرتا ہے. پھر مڈل ایسٹ میں جو اسرائیل کے ذمے رول دیا گیا ہے مغربی استعمار کی جانب سے, وہ رول وہ اپنا پلے کرتا ہے اور جو معصوم انسان اس کے خلاف جب جدوجہد کرتے ہیں تو اس کی آواز یونائٹڈ نیشن میں اگر سنی بھی جائے تو پھر ریچرڈ گولڈ سٹون جیسے افراد اس سے منحصف ہو جاتے ہیں.
جی بہت شکریہ, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. زیدی صاحب اس وقت ٹیلی فون لائن پر موجود ہیں پاکستان کے سینئر طرز نگار پروفیسر شکیل صدیقی صاحب. صدیقی صاحب السلام علیکم.
جی وعلیکم السلام.
جی شکیل صدیقی صاحب, بات ہو رہی ہے ریچرڈ گولڈ سٹون کے متضاد بیان کی. انہوں نے رپورٹ دی اقوام متحدہ کو کہ اسرائیلی حکام نے جنگی جرائم کا ارتکاب کیا, اور اب واشنگٹن پوسٹ میں انہوں نے یہ مقالہ لکھ دیا کہ اسرائیلی حکام بے گناہ ہیں. بات یہ ہے, ظاہر ہے کہ سب سے پہلا سوال جیسا کہ میں نے زیدی صاحب سے بھی لندن میں کیا کہ یہ واضح اور آشکارا پسپائی اپنے موقف سے کیوں اختیار کی ریچرڈ گولڈ سٹون نے؟
دیکھیے جو گولڈ سٹون کی رپورٹ ہے اس سے متعلق ایک بات تو بڑی واضح اور بنیادی طور پہ سامنے رہنی چاہیے کہ اسرائیل کی پوری تاریخ جرائم سے عبارت ہے, اور کوئی بھی ایسا دور نہیں گزرا ہے جس میں ہم یہ کہہ سکیں کہ اسرائیل کا کردار جو ہے وہ انسانیت دشمن نہ رہا ہو. دنیا یہ بھی جانتی ہے اور بہت اچھی طرح سے جانتی ہے کہ اسرائیل جو ہے وہ نہ صرف مڈل ایسٹ کے اندر بلکہ فلسطین میں لبنان میں سنگین جنگی جرائم کا مرتکب رہا ہے. میں تو ایک بار بڑی واضح طور پہ یہ کہنا چاہتا ہوں کہ اگر اسرائیل کے جنگی جرائم کے بارے میں کوئی تحقیق یا کوئی کمیشن قائم نہ بھی کیا جائے تو کسی ایک عام انسان سے بھی پوچھ لیجئے کہ اس کی رائے اسرائیل کے بارے میں کیا ہے, تو اس کے وہ ناپاک وجود اور اس کی ناپاک اور مجرمانہ تاریخ سے اپنی واقفیت کی بنیاد پہ وہ یہ کہہ سکتا ہے کہ اسرائیل جو ہے وہ دنیا میں ایک بدترین ناسور ہے. پہلی بات. دوسری بات یہ ہے کہ آپ اس بات کو دیکھیں کہ جب سے اسرائیل کا وجود عمل میں آیا ہے اس کے بعد سے لے کر آج تک اسرائیل کے بارے میں کسی بھی فورم پر کوئی بھی حقائق سامنے لائے گئے ہوں ان حقائق کو کبھی اسرائیل نے تسلیم نہیں کیا ہے, اور جو چیزیں ثابت شدہ ہیں ان ثابت شدہ چیزوں کے بارے میں بھی جو عالمی ادارہ ہے اس نے اس پر کوئی عمل نہیں کیا ہے. تو گولڈ سٹون کی رپورٹ ہو یا اس کے علاوہ کوئی بھی چیز ہو تو بات یہ سمجھنے کی ضرورت ہے کہ ایسا کیوں ہوتا ہے. یعنی اسرائیل کی یہ مجال نہیں ہے, اسرائیل کی یہ طاقت نہیں ہے, اسرائیل کی اس گلوبل ویلیج میں وہ حیثیت نہیں ہے جس کی بنیاد کے پر وہ اپنے جرائم سے انکار کر سکے. لیکن حقیقت جو ہے وہ اس سے مختلف ہے, اور وہ حقیقت یہ ہے کہ اسرائیل جس کی پشت پناہی کے اوپر یہ ساری جرائم کا مرتکب ہو رہا ہے وہ اس کا پشتیبان امریکہ ہے. بات یہ ہے کہ یہ اسرائیل کے دباؤ پر رپورٹ میں رد و بدل نہیں ہوا ہے, ये रद्दो बदल हमेशा होता रहा है, वो अमेरिकन दबाव पर होता रहा है। अमेरिकन दबाव पर जो है वो सिक्योरिटी काउंसिल की करारदादें मंजूर या वीटो होती रही हैं। जो भी इसराइल से मुतालिक जंगी जरायम, इंसानी हकूक से मुतालिक जरायम रहे हैं, उन जरायम पर पर्दा किसी और ने नहीं डाला है, अमेरिका ने डाला है। तो इस रिपोर्ट के बारे में भी ये बात बिल्कुल वाजे है कि ये अमेरिकन प्रेशर का नतीजा है, जिसका मकसद वाजे तौर पर यह है कि इसराइल को जो है वो इस तरह से दुनिया में एक्सपोज न किया जाए जिसकी एक कानूनी, आलमी और बैन अल-अक़वामी हैसियत जो है वो बन जाए। वरना बहुत वाजे बात है कि इसराइल के जरायम किसी से पोशीदा नहीं है। इसराइल जो है वो इस तरह से वाजे है कि वो कोई भी शख्स इसके बारे में अपनी राय दे सकता है।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ। इस वक्त चलते हैं लाहौर, जहाँ पर टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान के सीनियर सहाफी और मुमताज तर्ज निगार जनाब सज्जाद मीर साहब। सज्जाद मीर साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम जी।
जी सज्जाद मीर साहब, यकीनन मौजूद से आप बाखबर होंगे। सवाल ये पैदा होता है कि क्या अक़वाम मुत्तहिदा के इंसानी हकूक कमीशन में यहूदियों के अलावा या जो ज़ायुनिस्ट या सहयूनी लॉबी से वाबस्ता रिटायर्ड जजेज थे और कोई दूसरा नजर नहीं आया कि जो रिचर्ड गोल्डस्टोन को जो कि खुद एक यहूदी थे और रिटायर्ड जज थे साउथ अफ्रीका के, उन्हें तहकीकती टीम का सरबराह मुकर्रर किया गया और नतीजा सामने है कि दो दिन पहले उन्होंने अपनी रिपोर्ट को जो है वो इनकार कर दिया और कहा कि इसराइली हुकाम बेगुनाह है गजा की 22,000 जारियत में।
आप ठीक कह रहे हैं, ये एक बैन अल-अक़वामी ड्रामे हैं जो रचाए जाते हैं और आम तौर पर जिसको लॉबी कहते हैं, और लॉबी से मुराद ही इसराइली लॉबी या जूश लॉबी है, वो बड़ी मनूवर करती है हर चीजों को, हर जगह अपने बंदे रखती है। इंसाफ के नाम पर जो वो डोंग रचाते हैं, उस डोंग का मतलब यही होता है कि अपना तहफ्फुज किया जाए, अपनी हिफाजत की जाए, अपनी ही चीज को एक आलमी सतह पर गोया एक लिबरल अप्रोच के तौर पर पेश किया जाए और कहा जाए कि आलमी अदारे फैसला करते हैं और उन अदारों पर अगर कोई एतराज होता है तो भी खुद ही फैसला करते हैं और राय देते हैं। ऐसी कंफ्यूजन जो है जूश लॉबी जो है आलमी सतह पर बरपा किए हुए है। लेकिन अब एक जो एक बिल्कुल एक अवेकनिंग की तहरीक चल पड़ी है, एक लहर उठी है, इससे ये परेशान भी हैं और लॉबी बड़ी तरीके के साथ इस बात की कोशिश कर रही है कि ये जो एक अपराइजिंग है ये इनकलाब की शक्ल इख्तियार ना करे। और कोशिश उनकी यही है कि मिस्र और ट्यूनस में अगर कोई तब्दीली आई है तो तब्दीली उनके हक में जाए, उनके मुखालिफ ना जाए। जहां तक लीबिया का ताल्लुक है तो वो बड़े सोच समझ के बाद ये बात इस बात का ऐलान कर रहे हैं कि गोया लीबिया को यहाँ पर तकसीम कर दिया जाए, उस इलाके में जहाँ तेल है और बागी हैं और उस इलाके में जहाँ कजाफी हैं उनके साथी हैं, लेकिन वो बंजर और ऐसा इलाका है जहाँ कुछ भी नहीं है। उनको डर कुछ नहीं है इस बात से, डर उनको इस बात से है कि इसी के साथ गजा की पट्टी और फलस्तीन से मिलता हुआ पूरा इलाका जो है वो उनके हाथ से निकल जाएगा। सीरिया को उबार रहे हैं, वहाँ सूरत हाल खराब कर रहे हैं और तासुर ये दे रहे हैं कि ये एक सुन्नी मुल्क है लेकिन जहाँ भी बगावत हो रही है, यही नहीं कि बहरीन में ये एक सेक्टेरियन रंग का शिया है, सुन्नी है, फलां है, जो आलम इस्लाम पे इस तरह नहीं देखा जाता था, उसको और अंदाजों से देखा जाता था, वो बातें पैदा कर रहे हैं। सारा काम उनका यही है कि पर्दापोशी की जाए अपने मामलों पे। लिस्टन की रिपोर्ट जो है वो भी इसी सिलसिले की एक कड़ी है और उसी पर पर्दापोशी के लिए ये सारे काम हो रहे हैं। अब छुपाना मुश्किल है सहयोगी साजिशों का। आलमी सतह पर एक बड़ी लॉबी ऐसी भी पैदा, लॉबी तो नहीं मैं कहता, लॉबी तो एक बाज़ाब्ता चीज का नाम है, जो ज्यूश लॉबी ऐसी एक मैं कह सकता हूँ नुक्ता नजर मजबूत ऐसा पैदा हो रहा है जो मीडिया के जरिए से भी छन छन कर आ रहा है और लोगों तक जा भी रहा है, जिसमें दिखाया जाता है कि क्या होने वाला। बहुत से चीजें हैं, बहुत से नाम है जो छुपाए जाते हैं आम पब्लिक से, वो अमरीका के अखबारों में छपते नहीं है। बहुत से इस सिलसिले में मुजामिन आए कि उन्होंने बहुत चीजों को वाजा करना चाहा और छापना चाहा तो न्यूयॉर्क टाइम ने इनकार कर दिया, फिर वाशिंगटन पोस्ट से कहा तो उसने थ्रोड मोड़ के पेश करना की कोशिश की। तो इस तरह की जितनी एफर्ट्स जहां हो रही हैं और होती जा रही हैं, उसका मकसद स्वाय इसके और कुछ नहीं है कि इसराइल और यहूदियों को बचाया जाए। एक मिसाल दें, दो मिसाल दें, तीन मिसाल दें, ये एक कॉन्स्टेंट एफर्ट है जो बरसा बरस से जारी है और उसका मतलब इसके स्वा कुछ नहीं है कि उनके जराइम पर पर्दापोशी की जाए।
जी बहुत शुक्रिया, मैं फिर आजूंगा आपकी खिदमत में। चलते हैं लंदन। जैदी साहब, अभी आपने कहा कि इसराइल रोल प्ले कर रहा है मगरबी मुल्कों के लिए और उनके मफादात के लिए, देखा जो जा रहा है गुज़िश्ता चंद बरसों से वो ये कि इलाके से امریکہ اور مغربی ملکوں کے پیر رفتہ رفتہ اکھڑتے جا رہے ہیں، اور یہ جو چند ہفتے یا فروری سے جنوری سے لے کر اب تک کے جو ایام گزرے ہیں، اس میں تو یہ بات صاف ظاہر ہو گئی ہے کہ یہ جو شمالی افریقہ اور مشرق وسطیٰ اور مغربی ایشیا کا علاقہ ہے، اس میں اب واضح طور پر امریکہ اور استکباری اور سامراجی طاقتوں کے خلاف نفرتیں ابل پڑی ہیں، نہ صرف ان طاقتوں کے خلاف بلکہ ان طاقتوں کی جو پٹھو حکومتیں ہیں ان کے خلاف بھی عوام اٹھ کھڑے ہوئے ہیں. نتیجہ مصر، تیونس، لیبیا، بحرین اور یمن وغیرہ اور جارڈن وغیرہ میں دیکھا جا رہا ہے. تو کیا یہ کہا جا سکتا ہے کہ اب بھی اسرائیل مغربی ملکوں کے مفادات کے لیے کام کر رہا ہے یا رول پلے کر رہا ہے آپ کے لفظوں میں؟
جی یقیناً اس کا رول یہ ہے، اور نہ صرف اس کا رول ہے بلکہ جو عالمی ادارے ہیں وہ بھی یہ جیسے ہیومن رائٹس کونسل جو یونائٹڈ نیشن کی ذیلی ادارہ ہے یا یونائٹڈ نیشن بجائے خود، یہ ادارے سب سرویئنٹ ہو گئے ہیں امریکن اور ویسٹرن انٹرسٹ کے. اگر آپ کو یاد ہوگا جو انجام لیگ آف نیشن کا ہوا تھا ایک وقت میں، یونائٹڈ نیشن کا بھی الٹیمیٹ اینڈ تو وہی ہوگا، کیونکہ یہ عوام کا یا جو غریب اقوام ہیں یا تیسری دنیا کے یا ممالک ہیں ان کے انٹرسٹ کو یہ تحفظ نہیں دیتی یونائٹڈ نیشنز، بلکہ یہ سب سرویئنٹ ہے امریکن، بالخصوص امریکن امپیریلزم کے انٹرسٹ کی. اور مڈل ایسٹ میں جہاں یونائٹڈ نیشن وہاں مڈل ایسٹ میں اسرائیل، اور اسی طرح سے باقی دنیا کے اور علاقوں میں، مثلا مڈل ایسٹ میں ہی اسرائیل ہے اور دوسری جانب سعودی عرب ہے اور جارڈن ہے، اور جارڈن کے ساتھ پہلے ایجپٹ بھی تھا. تو ایجپٹ، جارڈن اور سعودی عرب کا رول اتنا ہی مغربی مفاد کے تحفظ کو قائم رکھنے کا ہے جتنا کہ اسرائیل کا ہے. اب ایجپٹ میں تو عوام کی طاقت ابھری اور وہاں تبدیلی آئی، یا امریکہ نے سوچا کہ اب یہ اس قدر لائبلٹی بن چکا ہے، یہ ایجپٹ کا ٹوٹل جو ڈکٹیٹرشپ کا زمانہ ہے، تو وہاں ایک ڈیسٹیبلائز کر کے ایک کمزور سی حکومت رہے جس کو وہ پریشرائز کرتے رہے، یا تو ان کے جو اے پلان بی پلان وغیرہ اپنی جگہ، لیکن یہ حقیقت ہے کہ طاقت کا سرچشمہ عوام ہوتے ہیں اور عوام نے وہاں پر اس حکومت کو تبدیل کیا ہے. اب اس کے بعد نیچرل فلو آپ نے دیکھا کہ فلو جا رہا تھا عوام کی مزاحمت کا جارڈن کی جانب، اور سعودی عرب میں مزاحمت شروع ہوئی تھی بہت چھوٹے پیمانے پہ، تو اچانک سارا رخ جو ہے وہ لیبیا کی جانب مڑ گیا، اور وہ تمام جو نیچرل فلو تھا جارڈن اور اس کے بعد سعودی عرب کی طرف وہ ڈائیورٹ ہو گیا لیبیا کی جانب، اور اسی طرح اب وہ شام کی، ساؤتھ کی جانب سے شام پر ایک پریشر بلڈ کیا جا رہا ہے. ایک تو لیبیا میں بھی اور شام میں بھی میں سمجھتا ہوں اٹ واز آل پلانٹیڈ کہ وہ جو تحریک چلی ہے نیبرنگ کنٹریز میں، ایجپٹ کے فوراً بعد جارڈن میں جانی چاہیے تھی اور گئی، اور وہاں لوگوں نے نکلنا شروع کیا. اسی طرح پھر یمن میں اور اس کے بعد دیگر علاقوں میں یہ تحریک پھیلنی شروع ہوئی، تو انہوں نے سارا کچھ ڈائیورٹ کر دیا لیبیا کے ایشو پر، اور جتنا میڈیا ہے وہ سب کا سب اس وقت لیبیا کے ایشو کو اٹھائے ہوئے ہے، حالانکہ یمن کا اتنے لاکھوں انسانوں کا روز مظاہرہ ہے اور روز وہاں پر، یعنی یہ تو مجھے حیرت ہوئی جو آپ نے بتایا کہ پاکستان سے بھرتی کی جا رہی ہے یمن کی افواج کے طور پر اور عوام کے خلاف، وچ از ویری ڈینجرس، یہ ہونا نہیں چاہیے تھا پاکستان کی طرف سے. بٹ اینی وے، یہ کیونکہ مڈل ایسٹ میں پہلے ہی پاکستان کوئی اچھے نام سے نہیں جانا جاتا، پاکستان کو امریکہ کا دم چھلا سمجھ کر اتنا ہی برا سمجھا جاتا ہے جتنا کہ سعودی عرب یا ایجپٹ یا جارڈن کو، تو یہ ایک اور قدم ہوگا پاکستان کے ان پاپولر ہونے کا، پاکستان کے عوام کی طرف سے نہیں بلکہ پاکستان کے حکمرانوں کے ان پاپولر ہونے
جی زیدی صاحب بہت شکریہ آپ کا. شکیل صدیقی صاحب، ابھی جیسا کہ سجاد میر صاحب فرما رہے تھے کہ اسرائیل کی طرف سے یا زہینی لابی کی طرف سے دباؤ تھا ریچرڈ گولڈ اسٹون پر، تا تاکہ جو اس کے جرائم ہیں اس کی پردہ پوشی اور ستر پوشی ہو سکے, اور بین الاقوامی سطح پر جو الگ تھلگ پڑ گیا ہے خاص طور پر موجودہ صورتحال میں, تو اس سے وہ باہر نکل سکے. تو کیا اس طرح کی گولڈ اسٹون کی تحریر سے, مقالے سے, مضمون سے, یا اس کے موقف سے, پسپائی سے اسرائیل جو نفرت زدہ بن چکا ہے عالمی سطح پر اور گوشہ نشین ہو چکا ہے, وہ اپنے آپ کو باہر نکال سکے گا؟
نہیں, دیکھیں میں نے تو اس سے قبل یہ بات کہی کہ اسرائیل اپنے نہاد میں خود کوئی حیثیت نہیں رکھتا, بلکہ اسرائیل اور امریکہ گٹھ جوڑ جو ہے وہ فی الحقیقت مشرق وسطی کے اندر یہ ایک ایسا جو ہے اتحاد ہے جس کا مقصد جو ہے وہ یہاں کے وسائل اور یہاں کے عوام کو ان کی جو بنیادی حقوق ہیں اسے محروم رکھنا ہے. تو یہ جو بھی رپورٹ سے متعلق جس بیان میں تبدیلی کی گئی ہے اور جس سے انحراف کیا ہے, اس انحراف سے یہ تو نہیں ہو سکتا کہ اسرائیل کا جو مکروہ چہرہ ہے وہ چھپ جائے اور وہ جو ہے ایک بار پھر جو ہے وہ اسی قوت اور طاقت کے ساتھ سامنے آ جائے, کیونکہ جس طرح کی غزہ میں اس نے بربریت کی ہے اس بربریت سے پوری دنیا بخوبی واقف ہے. لیکن بنیادی مسئلہ اس سے بھی زیادہ اہمیت کا حامل یہ ہے کہ یہ ایک بڑی بدنصیبی ہے اور بدقسمتی ہے مسلم حکمرانوں کی اور اس خطے کے ان حکمرانوں کی جو اس وقت اپنے اقتدار کو بچانے کے لیے اور اپنی بادشاہتوں اور اپنے تختوں کو قائم کرنے کے لیے یہ جو پورا مسلم امہ کا مفاد ہے اس کو نظر انداز کر رہے ہیں, اور وہ بال واسطہ یا بلا واسطہ اپنے داخلی اختلافات یا اپنے اقتدار کی خاطر جو ہے وہ صلیبی اور صہیونی دونوں طاقتوں کی جو ہے وہ ہاتھ مضبوط کر رہے ہیں. بنیادی مسئلہ تو اس وقت یہ ہے کہ جو عالم اسلام کی اس وقت کیفیت بنی ہوئی ہے اور پورا جو مسلم دنیا جس بحران سے دوچار ہے اس سے نکلنے کے لیے کوئی راستہ حکمت عملی جو ہے وہ اختیار کی جانی چاہیے. جب تک کہ مسلمان حکمراں اور مسلمان ملت خود جو ہے اس بارے میں اپنا ایک واضح لائحہ عمل لے کر سامنے نہیں آئے گی اس وقت تک جو ہے وہ اسرائیل کے عزائم یا امریکہ کی استعماریت اس کا مقابلہ نہیں کیا جا سکے گا. ابھی جس طرح سجاد میر صاحب نے کہا بڑی صحیح جانب انہوں نے نشاندہی کی کہ سیکٹیرین بیسس کے اوپر جس طرح سے جو صلیبی ایک اس وقت حربہ ہتھکنڈا سامنے آ رہا ہے کہ وہ مسلمان ممالک کو جو ہے وہ فرقہ وارانہ اور مذہبی بنیادوں پر باہم دست و گریبان کرنے کی کوشش کر رہے ہیں, یہ اور زیادہ خطرناک پہلو ہے جس سے جو ہے وہ فوری طور کے اوپر نمٹنے کی ضرورت ہے. تو میں تو یہ سمجھتا ہوں کہ اسرائیل تو بے نقاب ہو چکا ہے, اگر اس کو اس پورے خطے سے آؤٹ کرنا ہے تو اس میں جو ہے مسلم ملت کا اور مسلم حکمرانوں کا اتحاد بہت اہمیت کا حامل ہے. اس حوالے سے میں یہ سمجھتا ہوں کہ ترکی, ایران, سعودی عرب, پاکستان ان پر ذمہ داری عائد ہوتی ہے کہ وہ اس وقت جو ہے مسلم امہ کی قیادت کریں اور ان کی رہنمائی فرمائیں.
جی سجاد میر صاحب, بہت سے لوگوں نے اس بات کا خدشہ ظاہر کیا ہے کہ جیسا کہ ریچرڈ گولڈ اسٹون کی رپورٹ جب آئی اور اس پر عمل درآمد نہیں کیا گیا, عالمی برادری مطالبہ کرتی رہی کہ مجرموں پر عدالت انصاف میں, عالمی عدالت انصاف میں مقدمہ چلا جائے, لیکن نہیں چلایا گیا. نتیجہ یہ ہوا کہ صہیونی حکومت مزید گستاخ ہوئی اور اس نے فریڈم فلوٹیلا پر حملہ کیا جس میں متعدد افراد شہید ہوئے. اب جب ریچرڈ گولڈ اسٹون نے اپنا یہ بیان واپس لینے کی ایک طرح سے کوشش کیا, اگرچہ اقوام متحدہ نے کہا ہے کہ ان کے ذاتی مضمون سے سند یا دستاویز جو ہے وہ کل عدم قرار نہیں پاتی, بہرحال انہوں نے جب اپنے موقف سے پسپائی اختیار کی تو کیا نہیں سمجھتے کہ اس سے اسرائیل مزید گستاخ ہوگا؟ اور جیسا کہ اسرائیلی حکام اس وقت اور ان دنوں دھمکی دے رہے ہیں کہ ہم غزہ پر بڑا حملہ کرنے والے ہیں تو شاید وہ مزید گستاخ ہو جائے.
جی بات آپ کی بالکل درست ہے, اسرائیل کو تو اور شہ ملتی ہے ان باتوں سے, وہ خاصا اس وقت مخمصے میں کی حالت میں, اصل میں پورا مغرب مخمصے کی حالت میں ہے. لیبیا کی صورتحال خاص طور پر ایسی ہے ان کو سمجھ نہیں آتا کہ وہ کیا کریں. ہمارے لیے بھی ایک بڑا مسئلہ ہے کہ ہم کب تک اپنے قذافیوں کا اور اپنے صداموں کا ساتھ دیتے رہیں گے. ہمارے لیے بہت بڑا مسئلہ ہے کہ ہمارے اندر ایک عامر پیدا ہوتا ہے, ڈکٹیٹر ہوتا ہے, ہٹلر ہوتا ہے, اور وہ اپنی ہی قوم پر ظلم کرتا ہے, تو بڑی مشکلات پیدا ہوتی ہیں. اس کے فضول برکات گنوائے جا رہے ہیں کہ غزابی نے یہ کیا وہ کیا, ہم پھنسے ہوئے ہیں کہ اس کو سپورٹ کریں. کہ اچھا مغرب کے لیے مسئلہ یہ ہے کہ کس طرح وہ تیل کے سرچشموں پر اپنا قبضہ جو ہے باقی رکھے. وہ نئی نئی ترکیبیں عالم عرب میں اٹھنے والے انریسٹ کے حوالے سے پیدا کیے جاتی ہیں ان کے ہاں. ایک صاحب ہے برنارڈ لیویس, بڑا تذکرہ ہوتا ہے ان کا, یہودی پروفیسر ہے. 2001 میں اس عرصے میں جب وہ وائٹ ہاؤس میں ان کا آنا جانا زیادہ ہوا, جینی نے باقاعدہ بلایا, وہ اس بات کرتے رہے کہ کیا وٹ وینٹ رانگ, خرابی کہاں پیدا ہوئی مسلمانوں میں. اس کا تھیسس یہ تھا کہ مسلمان جمہوریت کو نہ آنے دو, یہ آئے گی تو کمیونسٹوں کی طرح یہ بھی ہمارے خلاف ہو جائیں گے. پھر اس زمانے میں اس نے ان کو سمجھایا کہ نہیں, وہ خیال میرا غلط تھا, جمہوریت یہ ایک راستہ ہے اور جمہوریت کا طریقہ یہ ہے کہ عراق میں پہلے جمہوریت قائم کی جائے کہ وہاں کی مڈل کلاس مضبوط ہے اور ایسا ایسا دوسرے ملکوں میں جمہوریت پھیلے گی. اس کا انجام انہوں نے دیکھ لیا. جو یہ جمہوریت کبھی فوجی حملوں کے ذریعے تو نافذ نہیں کی جاتی نا, جو ان کا طریقہ تھا, اور اس کا انجام دیکھنے کے بعد اب لیٹسٹ میں نے اس کا 2-4 دن پہلے انٹرویو پڑھا ہے, عجیب و غریب باتیں وہ کر رہا ہے. وہ کہہ رہا جی کہ ایسا ایسا تجربے کرو ان ملکوں میں, اپنے ملکوں میں ان کی موجودہ روایت, جو ان کی روایت ہے ان روایت کو ساتھ لے کے جو لوکل ادارے ہیں ان کو پروان چڑھتے رہو, اگر تیز سے کرو گے تو خرابی پیدا ہوگی. زیادہ زور اس کا یہی جس کا ہم تذکرہ کر رہے ہیں سعودی عرب کے حوالے سے اور مسقط اور یمن اور ان بحرین وغیرہ علاقوں کے حوالے سے ہے, اور اسی حوالے سے وہ لیبیا کا بھی ذکر کرتے ہیں. لیبیا پہ ان کو یہ ہے کہ لیبیا کا صورتحال, اب پورا یورپ اس کے ساتھ تھی, پورا یورپ جو لگا ہوا, نیٹو جو ہے, نیٹو میں سوائے جرمنی کے باقی فرانس اور برطانیہ آگے ہیں اور امریکہ آگے ہے, اور وہ یہ بھی نہیں ماننا چاہتے کہ وہ حملے کر رہے ہیں, یہ بھی نہیں چاہتے کہ اس سرزمین پر ان کے فوجیوں کے بوٹ اتریں, لیکن اس کے ساتھ انہیں پریشانی اس بات کی ہے کہ اگر اس خطے میں انقلاب آیا تو اس کا اثر اسرائیل پر پڑے گا. باقی کچھ نہیں ہے انہیں, ایک ہے کہ تیل کے چشمے جو ہیں وہ ان کے ہاتھ میں رہے, ان کا کنٹرول رہے, ان کی کمپنیاں جو ہیں جو تیل نکالنے والی وہ محفوظ رہیں. دوسرا ان کا اس سے بھی پہلا جو ہے وہ یہ ہے کہ اسرائیل کو کوئی زخم پہنچے. یہ ایک ایسی ایک سچویشن ہے کہ خود امریکی بھی اب سوال اٹھاتے ہیں کہ کیا ہمارا کام اسرائیل کو بچانا رہ گیا ہے. اچھا کیا ہم ہیومنٹیرین انٹرونشن سے کہتے ہیں کہ انسانی حقوق کی خاطر جو ہم دخل اندازی کر رہے ہیں اس کا مطلب تیل پر اپنا قبضہ رکھنا ہے؟ یہ سوال اٹھ رہے ہیں اور ہر آدمی وہاں اس پر بات کرتا ہے, لکھا جاتا ہے. کوشش یہ ہوتی ہے کہ مین میڈیا میں ایسی باتیں کم آئیں, لیکن کتھارسس کے لیے آ بھی جائیں تو کوئی عرض نہیں ہوتا. یہ صورتحال ہے کہ وہ صرف مقصد یہ ہے کہ اسرائیل کو اس مشکل صورتحال سے کیسے بچایا جائے اور کیسے اس کا تحفظ کیا جائے.
جی بہت شکریہ زیدی صاحب. جیسا کہ ابھی بات ہو رہی ہے کہ اسرائیل اس وقت سخت مخمصے میں ہے, اور پچھلے دنوں یہ اطلاعات آئی تھیں کہ خود اسرائیل کا ایک قذافی کا ایک بیٹا اسرائیل گیا تھا اور اس نے وہاں جا کر اسرائیلی حکام سے درخواست کی تھی کہ مجھے بچا لیا جائے, اور یہ بھی اطلاعات ہیں اور ثبوت و شواہد سے بات سامنے آئی ہے کہ اس وقت جو قذافی کے کارندے ہیں, جو کرائے کے ایجنٹ ہیں, جو عام شہریوں پر حملہ کر رہے ہیں فوج اپنی جگہ, ان کے ہاتھوں میں اسرائیلی ساخت کے اسلحے اور ہتھیار ہیں. اور جو قذافی کی طرف سے پیغام گیا تھا اس میں کہا گیا تھا کہ اگر ہماری حکومت کو تم بچا لو گے تو ہم تمہیں تسلیم کر لیں گے. اب جو ایک نئی صورتحال سامنے آئی ہے, نیٹو نے حملہ تو شروع کیا تھا لیکن گزشتہ دو ایک دنوں سے دیکھا یہ جا رہا ہے کہ اب امریکہ ہوائی حملے کرنے میں اتنی دلچسپی نہیں لے رہا ہے, اور ایک طرح سے گویا اس جو کاروائی ہے اس سے باہر نکلنے کی کوشش کر رہا ہے. تو کیا آپ نہیں سمجھتے کہ یہ جو کاروائی کر رہا ہے, اگر جس میں انسانی جانیں ضائع ہو رہی ہیں اور اس کی عالم اسلام مذمت کر رہا ہے اور عالم اسلام اس کی مخالفت کر رہا ہے, بھرپور مخالفت کر رہا ہے, لیکن جو یہ گیم ہے امریکہ کا اور ایک مرتبہ وہ داخل ہوا اور پھر وہ نکلنا چاہ رہا ہے, تو اس پوری صورتحال میں اسرائیل کا دباؤ ہے امریکہ پر؟
اسرائیل کا تو انٹرسٹ ظاہر ہے, اسرائیل اور امریکہ کا انٹرسٹ انٹر لنکڈ ہے. جہاں تک لیبیا کی قذافی کا جو رول ماضی میں رہا ہے, اگر اس کو سامنے رکھا جائے تو آپ کو یاد ہوگا کہ اس نے ویسٹ کا وہ ایک لو ہیٹ ریلیشن شپ اس کا رہا ہے, بلکہ ابھی لاسٹ جو سرکوزی کا الیکشن تھا اس میں کئی ملین ڈالرز کی جو الیکشن کمپین ہوئی اس میں قذافی نے اس کو فائنانس کیا تھا. بین ہی یہاں پر آئی آر اے کی جو موومنٹ چل رہی تھی, جو کہ بنیادی طور پر ये मजहबी, यानी उसको कहा जाए कि प्रोटेस्टेंट्स के खिलाफ, वो भी ये फाइनेंस करता रहा है। तो वेस्ट के साथ तो इसका एक तरह का रिश्ता रहा है। अमेरिकन कैथोलिक्स जो हैं वो उनके इंटरेस्ट को ये हमेशा वॉच करता रहा। और IRA वैसे तो एक बहुत मिलिटेंट तंजीम रही, लेकिन उनका बुनियादी जो झगड़ा था वो प्रोटेस्टेंट और, यानी यूं समझें कि ईसाइयों में शिया सुन्नी झगड़े की सी बात थी, जिसको जो अमेरिकन कैथलिक्स हैं और वहाँ की जो न्यू कॉन्स हैं उसके इंटरेस्ट को कजाफी फाइनेंस भी करता रहा और हेल्प करता रहा। तो उसका इसराइल जाना कोई, उसके बेटे का, वो कोई ताज्जुब की बात नहीं नजर आनी चाहिए, इसलिए कि लीबिया में बिलखसूस कजाफी तो एक अनप्रिडिक्टेबल किस्म का करेक्टर रहा है, और उसका बेटा भी जाहिर है उसी तरह के हथकंडे इस्तेमाल करता रहेगा। लेकिन जो फैक्ट है वो ये है कि वहाँ पर अवाम उठ खड़े हुए हैं, और अवाम मिडल ईस्ट में उठ खड़े हुए हैं। जो लीबिया में अवाम उठाए गए हैं उनको तो असला पहुँचा दिया गया, उनको ना मशीन चलानी आती है मशीन गन, ना उनको पिस्तौल चलाना आता था। ये वो लोग हैं जो के प्रोफेशनल्स, यंग डॉक्टर्स, यंग इंजीनियर्स और शहर के मिडिल क्लास के लोग बेनगाज़ी खास तौर पर, तो उधर के लोगों को असला असला तो इन्होंने दे दिया, उनसे असला चला वाला नहीं है। और इन्हें अब ये लग रहा है कि शायद उस इलाके पर उस तरह से वो मुकम्मल कंट्रोल ना कर पाए, और ये भी मुमकिन है क्योंकि वो कहते रहे हैं कि रिजीम चेंज की बात हम नहीं कर रहे, रिजीम चेंज मीन्स कि हम कजाफी को हटाना नहीं चाहते। तो उन्होंने एक टेस्ट किया है जिसमें हो सकता है कि उन्हें लगा हो कि ये नाकामी है, लेकिन इसकी एक पहलू जो मैंने पहले भी अर्ज किया था
जी,
कि यूनाइटेड नेशन से जो उन्होंने ये रेजोल्यूशन पास करवा लिया है कि जहां पर भी ह्यूमन राइट्स की वायलेशन हो रही होगी या इंसान कत्ल किए जाएंगे हुकूमत की जानिब से उनके नजदीक, वहां पर वो नेटो की फौजें भी उतार देंगे, और वहां पर वेस्ट की तमाम जो नो फ्लाई जोन भी बनेगा और वहां पर असला भी जाएगा। ये खतरनाक रेजोल्यूशन है जो दुनिया के किसी भी मुल्क में, जहां से रेसिस्टेंस अगर अमेरिकन इंपीरियलिज्म को हुई और अवाम का वहां कत्लेआम वो खुद करवा के, तो ये एक रेजोल्यूशन बहुत ही डेंजरस है जो वो ले आए हैं लीबिया की सारे सूरत हाल के नतीजे में। और अल्टीमेट तो जैसे मैंने पहले अर्ज किया, कामयाबी तो अवाम की होती है, अवाम की ताकत की होती है, लेकिन इन तमाम इलाकों में हो ही रहा है कि ये लीडरलेस तहरीक है या उभार है, इसमें ना कोई वाज़े तौर पर कोई पार्टी है, ना कोई एजेंडा है, ना कोई नज़रिया है, और उसमें लोग अपनी अपनी जगह एक कोशिश कर रहे हैं, ना उस तरह से लीडरशिप है। तो ये तमाम सूरत हाल अल्टीमेटली अवाम के हक में तो नहीं जाती, अमेरिकन वेस्टर्न इंटरेस्ट के हक में उनको जाहिर है उनके हक में जाएगी, प्रोवाइडेड के अवाम खुद जब तक अपनी लीडरशिप मुहैया ना करें और एक प्लेटफॉर्म पर इकट्ठे ना हो जाएं। अदरवाइज इस सारे सूरत हाल का फायदा फिर अमेरिकन और वेस्टर्न ताकतें, बिलखसूस फ्रांस और बरतानिया, जिनकी वहां पर इस वक्त बहुत गहरी नजरें हैं, वो इसका पूरा फायदा उठाएंगी,
और
अपने पपेट जो हैं कमजोर किस्म के वो वहां नाफिज करना चाहेंगी।
जी जरी साहब, शुक्रिया। मैं फिर पलटता हूँ अपने मौजू की तरफ। शकील सिद्दीकी साहब, जब रिचर्ड गोल्डस्टोन की रिपोर्ट आई, ये मकाला शाया हुआ वाशिंगटन पोस्ट में, तो उसके फौरन ही बाद बेंजामिन नेतन्याहू, जो गासिब हुसैन हुकूमत के वजीर आजम है, उसने कहा कि अक़वामे मुत्तहिदा से कि अब इस रिपोर्ट को कलअदम करार दे दिया जाए। तो क्या समझते हैं कि अक़वामे मुत्तहिदा भी किसी तरह की दबाव में आ जाएगी?
देखिए, अक़वामे मुत्तहिदा की तो कोई आजाद हैसियत है ही नहीं। अब अगर रिपोर्ट बनाने वाले कमीशन की जानिब से उसके अंदर रद्दबदल किया जा चुका है और वो मंजर आम पर भी आ चुका है, तो ये बेदस कयास नहीं कि इस पूरी रिपोर्ट को जो है नल एंड वॉइड करार दे दिया जाए, और इसका दबाव जो है वो यकीनन जो है वो अक़वामे मुत्तहिदा, यानी इसको देखिए बुनियादी तौर पर इस रिपोर्ट को मुतनाजा बनाना था, डिस्प्यूटेड करना था, और उसको मुतनाजा बनाने का जो हरबा था और हथकंडा था वो कामयाब हो गया है। उसमें कामयाबी हासिल हो गई है। लिहाजा ये है कि इसने इसके मुतनाज़ा होने के बाद जो है अब तो यानी अक़वाम मुत्तहिदा हो या कोई और आलमी इदारा हो, वो इस रिपोर्ट की जो सदाकत है और इसकी जो सच्चाई है, इसकी जो क्रेडिबिलिटी है, उसको मुतनाज़ा बनाने का तो टारगेट पूरा हो गया है। लिहाजा ये है कि अब इस बात की तवक्को रखना कि जो है वो अक़वाम मुत्तहिदा जो है इसमें अपना कोई किरदार अदा करेगा, तो अक़वाम मुत्तहिदा का अव्वल रोज से कोई किरदार नहीं है, ये अमेरिका की बांदी है, अमेरिका के कहने के ऊपर ही और अमेरिका के इशारों पर ही ये दुनिया के अंदर सारे मामलात कर रहे हैं। तो ये इस बात का कभी इम्कान है कि इस पूरी रिपोर्ट को और इसकी जो सिफारिशात हैं, इसकी जो मकासिद हैं, उसको डाइल्यूट कर दिया जाए।
जी बहुत शुक्रिया आपका। सज्जाद मीर साहब, आप क्या कहते हैं, अगरचे इंसानी हकूक कमीशन जो अक़वाम मुत्तहिदा है उसने कहा है कि ये रिपोर्ट अक़वाम मुत्तहिदा की एक दस्तावेज, एक सनद की हैसियत से कबूल की जा चुकी है और एक मकाले से रिपोर्ट मनसूख या कलादम नहीं होती, क्या कहते हैं कि क्या इस पर इस पोजीशन में अक़वाम मुत्तहिदा होगी कि अमल कर सके और इस रिपोर्ट की बुनियाद पर इसराइली हुकाम के खिलाफ कोई कार्रवाई कर सके?
बात तो दुरुस्त है जी कि जो एक रिपोर्ट होती है उसके मुकाबले में कोई मजमून जो है कोई हैसियत नहीं रखता, चाहे मजमून रिपोर्ट देने वाले सरबराह ही लिखा हो, उससे कोई फर्क नहीं पड़ता। लेकिन जिन लोगों का तो तरीका यही है कि ये राह फरार ढूंढते ही रहते हैं और जीएनओ तो एक ऐसा अदारा बन गया है जो सिर्फ तमाशा देखता है और वहां अमल करता है जहां उससे साम्राज्य कहता है, और साम्राज्य क्या कहता है वो वही कहता है जो यहूदी लाबी उसको इशारा देती है और इशारा करती करने के लिए। ये एक कॉम्प्लेक्स सिचुएशन है और एक लिहाज से वार ऑफ नर्व भी है, आसार की लड़ाई भी है, वो लड़ाई तो हम ऐसा ऐसा जीतते जाएंगे और इंशाल्लाह मगरब की ओपिनियन भी ऐसा ऐसा अंदर से इसके खिलाफ उनका जमीर भी चौके लगाता जाएगा। लेकिन ये तवक्को रखना कि यूएनओ कुछ करेगा ये बड़ी मुश्किल बात है और बड़ी कॉम्प्लेक्स लड़ाई है जो यहाँ लड़ी जा रही है और नई नई स्कीमें और तजावीज बनाई जा रही हैं। जहाँ के ताल्लुकात का ताल्लुक है, कजाफी किस तरह इनसाइड ताल्लुकात रखता है, अभी उसका तस्करा हो रहा था, एक नई बेशुमार मसाले हैं कि किस तरह उसके लिए रिपोर्टें तैयार की जाती हैं और तैयार करने वाली फ्रांसीसी कंपनियां हैं या बरतानिया की यूनिवर्सिटियां हैं और कैसे वहां उनको फंड मिलता है और कैसे कैसे काम इसने किए हुए थे। ये जैसे पहले कहा कि हम कब तक अपने कजाफियों और अपने सदामों की हमायत करते रहेंगे, हम हमें तो जेब नहीं देता, लेकिन इसका मतलब ये भी नहीं है कि वो लोग कजाफी की आड़ में आलम इस्लाम पर भी हमला करें और आलम इस्लाम को नुकसान पहुंचाने की कोशिश करें और आलम इस्लाम के वसायल और एसेट पर कब्जा करें। हम भी एक बकमस्ते की सूरत हाल में है और परेशानी की हालत में है, लेकिन आलम इस्लाम की अक्सरियत बड़ी वजाहत के साथ जिस तरह कजाफी के खिलाफ है वैसे ही अमरीका के खिलाफ है। ये रिपोर्ट को छुपाना, इसको दबाना, इसकी कोशिश करना, ये आप उससे तवक्को कर सकते हैं। असूली वक्त यही है कि रिपोर्ट जब पेश हो चुकी है और एक्सेप्ट की जा चुकी है तो कानूनी तौर पर वही वैलिड है, उसके बाद कोई मुनहरफ हो जाए या अलग से कोई अपनी राय देना चाहे तो इंफरादी राय हो सकती है, वो उसका मकाम रिपोर्ट का नहीं हो सकता। लेकिन प्रैक्टिकली ये होगा कि इसकी आड़ में ही बात को गोल करने की कोशिश की जाएगी और बात को टालने की कोशिश की जाएगी, यही हरबा है जो एक तवील अरसे से उन्होंने अपना रखा है।
जी बहुत बहुत शुक्रिया सज्जाद मीर साहब, और शकील सिद्दीकी साहब और जैदी साहब के भी हम शुक्रगुजार हैं और अपने मौजूद नाज़रीन के भी खासतौर पर के प्रोग्राम के आखिर तक हमारा साथ दिया। जाहिर है कि रिचर्ड गोल्डस्टोन की रिपोर्ट तो सिर्फ एक रिपोर्ट है, वरना दुनिया ने गुज़िश्ता 6 अशरों से यानी 60 बरसों से ज्यादा अरसे से इसराइली मजालिम, उसकी जारियत, उसकी सफाकी और उसकी बर्बरियत का बारहा मुशाहदा किया है, और जाहिर है कि जैसा कि हमारे मेहमानों ने कहा कि उसकी जारहियत और उसकी वहशी गरी पर किसी भी तहकीकाती टीम की रिपोर्ट तैयार करने की ज़रूरत ही नहीं, क्योंकि वो उसकी बुनियाद ही यानी गासिब सैनी हुकूमत की जारियत और वहशी गरी पर है। उसने एक मिल्लत और एक मुल्क को ताराज किया है और एक मिल्लत को उसने आवारा वतन किया है, तो जाहिर है कि वो मुजस्सम मुजरिम और गासिब और वहशी हुकूमत है। तो ऐसे में वो एक रिपोर्ट के तैयार करने वाले से मजमून शाये करा के अपने लिए कुछ भी बना नहीं सकती। अगले प्रोग्राम तक के लिए इजाज़त दीजिए, खुदा हाफ़िज़।